नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार 36 बजेर पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकुट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
घन्टटाउने कामी दै लुगा सुने दमाई दै घन्टटाउने कामी दै लुगा सुने दमाई दै कति दिन बस्ने होला कति दिन बस्ने होला अत्याचार हामीले अत्याचार हामीले घन्टटाउने कामी दै लुगा सुने दमाइ दै हो सिर्जनाले धरती सारा खुल्छ हाम्रो सिप सिर्जनाले धरती सारा खुल्छ यही रगत र पसिनाले समाज हाम्रो चल्छ यही रगत र पसिनाले समाज हाम्रो चल्छ सुन ठटाउने सुनार दाई गीत गाउने गाइने भाइ कति दिन बस्छौ तिमी मुटु नै जलाई जलाई ए मुटु नै जलाई जलाई घन्टटाउने कामी दाई लुगा सुने दमाइ दाई दुई पर पौरखका हामी धनी मान्छे पर पौरखका हामी धनी मान्छे युगौँदेखि जन्जिरले कस्यो हामीलाई कल्ले युगौँदेखि जन्जिरले कस्यो हामीलाई कल्ले जुत्ता सिउने सार्की दाई मादल ठोक्ने बादी दाई ल्याउनु पर्छ न्यायको दिन हामी सबै एकजुट भई हामी सबै एकजुट भई घन्टाउने कामी दाई लुगा सिउने दमाइ दाई कति दिन बस्ने होला अत्याचार हामीले सही अत्याचार हामीले सही घन्टाउने कामी दै लुगा सिउने दमाई दै
यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर संयुक्त दलित सञ्जाल नगर कमिटी गलकोटका वरिष्ठ उपाध्यक्ष बालसिंह परियारसँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानीतर्फ। बालसिंह सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
वर्तमान अवस्थामा दलित समुदायको अवस्था कस्तो रहेको छ?
दलित समुदायको अवस्था बारेमा वर्तमानको हिसाबमा हेर्ने हो भने धेरै समस्याहरू देखिन्छन्। तर त्यो समस्या पनि कसरी भयो भन्नुपर्दा, वास्तवमा हामी दलित समुदायकै कारणले भयो कि जस्तो मलाई लाग्छ। त्यो विषयमा हामीले अलि गहिरिएर बुझ्दाखेरि हामी आपसमै दलितभित्र रहेका केही गतिविधिलाई चिर्न नसकेको कारणले धेरै समस्याहरू छन्।
दलित समुदायभित्रै कस्ता कस्ता समस्याहरू रहेको पाउनुभयो?
दलित समुदायभित्र त धेरै समस्याहरू छन्। हेर्नुहोस्, यस समस्याको विषयमा कुरा गर्नुपर्दाखेरि अब समग्र सबै दलित एउटै भन्ने गरिन्छ भन्न त, तर त्यो भित्र पनि हामी थुप्रै दलित छौँ। ती दलित सबै एउटै भएका छन्, तर पनि निगालेर हेर्ने भने एउटै दलित देखिन्नन्। दलितभित्र नै भेदभाव थुप्रै छन्। त्यो भेदभावले गर्दा पनि हामी दलितहरू अलिकति प्रष्ट भएर गएको अवस्था छैन। अब यसमा तपाईँको चाहिँ मैले आफ्नो हिसाबले बुझेअनुसार अब हाम्रो दलित समुदायका साथीहरू सबैको एउटा के रहन्छ भने हामीलाई गैर दलितहरूले अलिकति दबाए, गैर दलितप्रति हामी चाहिँ सन्तुष्ट छैनौँ भन्ने कुराहरू आइराख्छन्। त्यो भन्नुपर्दा पनि हाम्रा दलित समुदायहरू आफैमा क्याबिलेबल नभएको देख्छु मैले। यसलाई चाहिँ कसरी हुन्छ, हामी आपसमा हाम्रा दलितभित्र रहेका समस्यालाई हामी दलितभित्रैका मान्छेले समाधान गर्न सक्यो भने मात्रै बल्ल अन्य गैर दलितहरूलाई केही भन्दा सुहाउँछ कि जस्तो मलाई लाग्छ।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनुभयो?
जातीय विभेदको विषयमा त मलाई खासै त्यस्तो फरकै परे जस्तो देख्दिनँ मैले। किनभने हिजो जनआन्दोलन गर्दै गर्दा सबैले दलितलाई युज गरेकै थिए, नगरेका होइनन्। दलित युज भएकै हुन्, नभएका होइनन्। तर दलित युज हुँदै गर्दाका उहाँहरूले राखेका प्रस्ताव र अहिले युज भइसकेपछिको प्रस्ताव हेर्ने हो भने मैले त्यस्तो एकदमै प्रष्ट भएर गएको देख्दिनँ। केही ठाउँमा हल्का दाना पानी हाले जस्तै देखिन्छ, त्यो दाना पानी पनि मुख्य जुन सबैको सामु हिँड्छन् उनीहरूले नै फाइदा लिएको देखिन्छ। अरू त दलितहरू तलै नै छन्। त्यस्तो समस्या समाधान भयो जस्तो र अलिकति फरक भयो जस्तो मैले देख्दिनँ। तर फरक छ, तर त्यस्तो खालको फरक छैन, थोरै मात्रामा छ फरक।
दलित समुदायभित्र पनि जातीय विभेद अझै कायमै छ, वास्तविकता के हो?
हो, तपाईँले सही प्रश्न सोध्नुभयो मलाई। दलितभित्र एकदम छ। हामी दलितहरू कुनै सङ्घ संस्था खोल्दै गर्दा पनि हामी दलितहरू एक हुनुपर्छ, दलितहरूले केही गरेर देखाउनुपर्छ भन्ने कुराहरू चाहिँ भइराख्छन्। त्यो सन्दर्भमा हेर्ने हो भने अब हामी जति पनि दलित छौँ, दमाई कामी, हुन त तपाईँको दलितहरू छन् थुप्रै भन्छन्, तर दलितको विषयमा बोल्नु पर्दा दमाई र कामीको भन्दा नाम आउँदैन। तर थुप्रै दलितहरू हुनुहुन्छ, त्यसमा जस्तै अब जुत्ता सेलाउने नेपालीहरू हुनुहुन्छ, त्यसमा जस्तै तपाईँको चाहिँ अब गन्धर्वहरू हुनुहुन्छ, त्यहाँमाथि अब पोडे के भन्छन् त्यो सबै त मलाई आएन। त्यति दलित हुँदा हुँदै पनि हाम्रो भित्र पनि जस्तै तपाईँको दलितहरूमा यो सानो जात हो यो ठुलो जात हो भन्ने दलित भित्रै रहेको हुँदा दलितहरूको समस्या अझै मैले समाधान भएको र त्यस्तो खुलासा देख्दिनँ। र नम्बर वानमा के छ भन्दा हाम्रो विकाहरूको चाहिँ अलिकति मैले समस्या देख्छु, किन भन्दा हामी म एउटा दमैको छोरो हुँदै गर्दा म पनि बिकाहरूसँग ढेडीसँग साँठगाँठ गरेर हिँड्ने मान्छे, दोर्जे समुदाय र बिका समुदायको बीचमा पनि अलिकति जातीय विभेद छ, एकदम कडा छ। हेर्नुहोस् छन् साथीहरू, हाम्रो चाहिँ बिका साथीहरू पनि हामीसँग एकदमै साँठगाँठ मिलाएर हरेक चिज गर्ने हरेक चिज साथ दिने पनि छन्। तर उनीहरूको कस्तो खालको छ त भन्दा उनीहरू हामीसँग बस्दै गर्दा खाँदै गर्दा सबै कुरो सामूहिक एकदमै राम्रो हुने राम्रो गर्ने, तर त्यहाँबाट चाहिँ उनको घरमा जाँदाखेरि फेरि अर्को खालको हुने, अनि हामीले उनीहरूलाई प्रश्न गऱ्यौँ भने बामा छँदैछन् बामा छन्जेल हामीले यो गर्नुहुन्न है भन्ने खालको प्रश्नहरू आइरहेछन्। त्यस कारणले जब हामी दलित समुदायभित्रै हामी सचेत भएनौँ र हामी दलित समुदायभित्रको चाहिँ छुवाछुतलाई अन्त्य गर्न सकिएन भने हामी अर्को गैर दलितलाई हामीले कसरी चाहिँ हामीले दबाब दिने, कसरी हामी चाहिँ प्रभावकारी बनेर जाने, त्यो सम्भव मैले देख्दिनँ।
दलित समुदायभित्र पनि यो असमानताको विभेद अन्त्य हुन नसक्नुको कारण के होला?
यो तपाईँको एकदम कारण छन्, यो सबभन्दा चेतनाकै कमी जस्तो लाग्छ मलाई। यो अन्त्य नभएको कारण भनेको चेतनै हो, अथवा मान्छेले एउटा के भन्नु पर्यो मैले भने तपाईँको पढेरै मात्रै पनि हुँदो रहेछ अन्त्य गर्नका लागि, कुनै चिजलाई समाधान गर्नका लागि त्यो धुमधाम पढेरै मात्रै गर्ने पनि होइन्छ, मान्छे पढ्नु पर्दो रहेछ। त्यो पढिसक्यो भने त्यो परिपक्का भएर आयो भने त्यसले पक्कै पनि अन्त्य गर्छ भन्ने मलाई लाग्छ, तर हामीमा चेतनाको कमी छ भन्ने चाहिँ मलाई लाग्छ है।
जनचेतनाको अभाव भन्दै गर्दा सरकारले आरक्षण लगाएका सुविधाहरू दिएकै छ, के कुराको अभावले गर्दा चेतनाको विकास हुन सकेन?
हो, राम्रो क्वेसन सोध्नुभयो। एकदम भन्नुपर्दा सरकारले दिएछ भन्ने कुराहरू पनि आइरहेको छन्, न्युजहरूमा पनि छापिराखेका हुन्छ, बोल्ने क्रममा पनि बोलिराखेका हुन्छन्, त्यो आउँछ नआउने होइन आउँछ, सरकारले पनि छुट्याउँछ, छुट्याइरहेको अवस्था हो। तर जसले पाउनुपर्ने हो, जुन ठाउँमा गएर चाहिँ एउटा समाधान गर्नुपर्ने हो, त्यहाँ पुगेको अवस्था मैले देख्दिनँ। 100%मा 25% मात्रै त्यहाँ पुग्ला, 75% तपाईँको बिचमै सकिसकेको जस्तो मैले चाहिँ देख्छु। त्यस कारणले
किन पुग्न सकेन होला?
अब त्यो मैले के भन्नु पर्यो, त्यो अब पुग्न नसकेको कारण भनेको त्यो बिचमा हुन्छन् नि त, अब लिङहरू हुन्छन् उहाँहरूको, अब उहाँहरूसँग नजिकका मान्छेहरू हुन्छन्, अनि जोसँग कोअर्डिनेसन गरेका हुन्छन् उनीहरूले खाँदा खाँदै अलिकति बचेको लर त्यहाँ अलिकति ल आयो है भन्ने पार्ने मात्रै देख्छु मैले। तर सरकारलाई दोष छैन, सरकारले पक्कै पनि छुट्याएको हुन्छ, सबैको कोटा छुट्याएको हुन्छ, सबैको समस्यालाई उसले सम्बोधन गर्छु भनेकै हुन्छ, तर यो माथि आइपुग्दाखेरि सम्बोधन भएको र त्यहाँ पुगेको मैले चाहिँ देख्दिनँ।
दलित समुदायको उत्थानको लागि विभिन्न संस्था सरकारले गरेका कार्यक्रम प्रभावकारी भएका छन् या छैनन्?
प्रभावकारी अब छन् भन्न नि सकिन्न, भएन भन्न नि सकिन्न, यी बिचमा छन्।
किन?
यसमा चाहिँ के भइरहेछ भन्नुहुन्छ भने दलित समुदायहरूका धेरै सञ्जालहरू देखिए, धेरै ठाउँमा सञ्जालहरू खोलिएका छन्। अब जसको पहुँच मिल्यो त्यसले सञ्जाल खोलिदिन्छ, अनि तपाईँको जहाँ चाहिँ अलिकति शिक्षित छन् तिनले छुट्टै खालको सञ्जाल खोलिदिन्छ, जो शिक्षित छैन त्यो तल पर्छ, अनि उसले चाहिँ भोलि बिहान चाहिँ लो फलना ठाउँ यो आयो अनि यो किन यहाँ आएन अथवा हामीले किन पाएनौँ भनेर चाहिँ भन्दै गर्दा खोज्दै गर्दा अनि त्यो चाहिँ एकतिरै टालिएको कारणले गर्दाखेरि त्यो चाहिँ अहिलेसम्म प्रभावकारी भएको चाहिँ मैले देखिनँ।
तपाईँ संयुक्त दलित सञ्जाल नगर कमिटी गलकोटको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, तर हिजोका दिनमा दलित समुदायलाई भोट ब्याङ्कको रूपमा नेतृत्वले प्रयोग गरेको आरोप लागिरहँदा सञ्जालहरूले पनि दलितहरूको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेनन् भन्ने सुनिन्छ, तपाईँ के भन्नुहुन्छ?
एकदम सही प्रश्न सोध्नुभयो, त्यो तपाईँले भनेको कुरो सही हो। हाम्रो यो दलितमा प्रभावकारी किन नभएको भन्दाखेरि यो सञ्जाल सुरुवातमा ओपनिङ हुँदै गर्दा मैले केही साथीहरूलाई एउटा मैले के प्रस्ताव राखेको थिएँ भने म विदेशमा 25 वर्ष बस्दै गर्दाखेरि हामीले एकदम स्वच्छ तरिकाले सञ्जाल चलाइयो, विभिन्न ठाउँमा भएका समस्याको समाधान पनि गरियो, समाधान गर्दै गर्दा त्यस्तो कहीँबाट केही त्यस्तो कम्प्लेन आउने त्यस्तो केही बनाइएको थिएन, त्यस कारण नेपालमा पनि म आउँदै गर्दा एउटा चाहिँ सञ्जालमा लाग्ने एउटा सञ्जाल खोल्ने भनेर केही साथीहरूले चाहिँ प्रस्ताव राख्न मलाई आउँदै गर्दा मलाई खुसी लाग्यो. खुसी लाग्दाखेरि ल हुन्छ त नि त्यसो भए खोलाउँ त एउटा टाइम पास पनि हुन्छ, जागिर छोडेर आइयो भन्दै गरेर ल लागौँ त भनेर चाहिँ सबैको सम्झौतामा चाहिँ स्वास्थ्य खोल्ने निर्णय गरियो. निर्णय गर्दै गर्दाखेरि मैले उहाँहरूलाई के राखेँ प्रस्ताव भन्दा साथी हो, सञ्जाल खोल्नु ठुलो कुरो होइन, सञ्जाल खोलिसकेपछि त्यो सञ्जाललाई चलाउनु ठुलो कुरो हो, एउटा कुरा त्यहाँ आउँछ. अनि दोस्रो कुरो के आउँछ भने राजनीति पाटोतिर हामीले सञ्जाल लान मिल्दैन है, राजनीति पाटोतिर लैन हामी फेरि बिग्रिन्छ, राजनीतिबाट हामी चिनिनिन, राजनीति आफ्नो ठाउँमा छन्. साँच्चै शुद्ध सञ्जाल चलाउने हो र सञ्जालमा कार्य के अरे सञ्जालमा चाहिँ हामीले चाहिँ काम गर्ने हो र हाम्रा चाहिँ भन्नु पर्यो दलित समुदायहरूलाई केही भएको समस्याको समाधान गर्ने हो भने हामी राजनीतिमा मुछेर जान हुन्न, राजनीति आफ्ना आफ्ना ठाउँमा छन्, राजनीतिको हामीले र पनि ल्याउन हुन्न भन्दै गर्दाखेरि साथीहरूले हुन्छ भनेर विधि विधानहरू सबै तयार गरेर हामी चाहिँ लागियो. कार्यक्रम पनि लगभग लगभग 11 वार्डमा कार्यक्रम गरियो, कार्यक्रम नगरे हामी होइन, कार्यक्रम पनि लियो, सबै चिज गरियो. तर गर्दै गर्दै जाँदाखेरि त्यहाँ बिचमा केही अलिकति टुटी कमजोरीहरू मैले देखेँ, त्यसमा म अलि असन्तुष्टि पनि छु.
संस्था बनाएको राजनीति गर्ने बाटो खोलेको
हो, त्यही कारणले मैले भन्दैछु राजनीतितिर हामी नलागौँ. संस्था खोल्दै गर्दाखेरि हामी एकदम शुद्ध भएर हामीले सञ्जालमा काम गरौँ भन्ने मेरो कुरा छ. तर प्राय जसो हाम्रो नेपालमा, अब म त पहिलोपटक नेपालमा बसेको 20-25 वर्षमा नेपाल बसेको, मलाई त्यति नेपालको सन्दर्भमा पनि सबै कुराहरू थाहा नभएको कारणले गर्दा प्राय साथीहरूले चाहिँ अब राजनीतिकै विषयमा चाहिँ कुरा लिइराख्दाखेरि म अलिकति असन्तुष्टि चाहिँ छु.
भनेपछि अवस्था त्यस्तो भनेको हो.
हजुर,
संयुक्त दलित सञ्जाल गठन गर्नुको आवश्यकता के हो?
संयुक्त दलित सञ्जाल गठन गर्नुको आवश्यकता के हो भन्नुहुन्छ भने मैले अघि पनि भने एउटा सञ्जाल खोलेर अरू अरू पनि विभिन्न ठाउँमा सञ्जालहरू खोलिए प्रभावकारी काम गरेनन् भन्ने आइराख्दाखेरि अब हामी केही युवाहरू जुटेर एउटा सञ्जाल चाहिँ खोलेर राम्रो तरिकाले अलिक प्रभावकारी काम गरौँ कि, अलिकति हाम्रा चाहिँ दलित समुदायहरूलाई होइन यिनीहरूले केही गर्छन् कि भन्ने पारौँ कि भन्ने चाहिँ एउटा सोचले सबैको मानसिकता बनाएर हामीले चाहिँ सञ्जाल खोलेका हौँ. तर अझै पनि प्रभावकारी होला जस्तो चाहिँ मलाई लागेको छैन, तर भोलिको दिनमा थाहा होला कहाँसम्म के गरिन्छ भन्ने कुराहरू.
संयुक्त दलित सञ्जालले अहिलेसम्म कस्ता कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ?
कार्यक्रमहरू भन्नुहुन्छ भने कार्यक्रम लगभग लगभग थुप्रै कार्यक्रमहरू भए, जनजागरण कार्यक्रम, जनचेतनामूलकका कार्यक्रमहरू पनि भए. 11 वार्डमा हामीले कार्यक्रमहरू गरियो, नगर कमिटीले एउटा टिम पनि 11 वार्डमा चयन गरिएको छ. भर्खर भर्खर सुरुवात हो, हाम्रो त्यति लामो समय भएको छैन. अब आर्थिक वर्षमा सायद कार्यक्रमहरू थुप्रै होलान्, राम्रै होलान् भन्छु मैले, यदि टिम मिल्यो भने. टिम मिलेन भने अब हाम्रो मात्रै नभएर समग्र सायद प्राय अरू संस्थाको पनि त्यस्तो हुनसक्छ जस्तो मलाई लाग्छ है.
विभिन्न सञ्जालहरूले गरेका कार्यक्रमहरूको प्रभावकारिताबारे स्वयं दलित समुदाय बेखबर बन्नुको कारण के हो?
एकदम सही प्रश्न गर्नुभयो तपाईँले. बेखबर बन्नुको कारण हामीमा, हामी दलित बीचमा अलिकति तपाईँको मनमुटाव हुने, एक अर्कालाई डोमिसन गर्ने, अलिकति बोल्ने खालको छ, अलिकति गर्ने खालको छ भने त्यसलाई अलि माथि जान नदिने, यस्तै समस्याको कारणले गर्दाखेरि बेखर भएको जस्तो मलाई लाग्छ.
अधिकार स्थापितका लागि एकताबद्ध हुनु राम्रो भए पनि अधिकारको नाममा राजनीति गर्नुले समुदायमा कस्तो प्रभाव पार्दछ?
अब अधिकारको नाममा राजनीति गर्नु त अप्रभाव पार्छ झै, नपार्ने होइन, तर पनि अधिकारको नाममा राजनीति गर्नु खासै मलाई त्यति उचित चाहिँ लाग्दैन.
संविधानले स्थानीय तहको प्रत्येक ओडामा एकजना दलित महिला अनिवार्य गरेको छ. सङ्घ प्रदेशमा समेत आरक्षण रहे पनि दलित समुदायले आफ्नो प्रतिनिधिबाट अपेक्षाकृत उपलब्धि नपाएको महसुस गर्नुको कारण के हो?
त्यो संविधानले एकजना प्रत्येक वार्डका महिलालाई अधिकार त दियो, नदिएको होइन, दियो, त्यसलाई हामी सम्मान गर्छौँ है. यो फर्स्ट टाइम हो फेरि नेपालको सन्दर्भमा, चुनावी माहौलमा हामी पहिल्यैदेखि थुप्रै चुनावहरू गऱ्यौँ, त्यो सन्दर्भमा अहिले चाहिँ एउटा चाहिँ महिला कोटा चाहिँ नेपाल सरकारले दिएकै हो, त्यसलाई म सम्मान गर्छु. तर उसले दिएको जस्तो तरिकाले दिएको थियो त्यो तरिकाको प्रभावकारी काम गरेको चाहिँ मैले देख्दिनँ.
जातीय विभेद अन्त्य गर्नका लागि के गर्न सकिन्छ?
जातीय विभेद अन्त्य गर्नको लागि त खै अब खासै भन्नु पर्दाखेरि अब नेपाल सरकारले पहिल्यैदेखि जातीय विभेद अन्त्य भयो भनेर भनिरहेको छ, संविधानमा लेखिएकै छ भन्ने कुराहरू आउँछ. तर लेख्न त लेखियो जातीय विभेद अन्त्य भनेर भनियो, तर माथि केन्द्रमा भनियो, तर गाउँ ठाउँमा लागू चाहिँ भएन. त्यो लागू नगरेसम्म जातीय विभेद अन्त्य होला जस्तो मलाई लाग्दैन. कार्यान्वयन आउनुपर्छ, कार्यान्वयन भएको छैन. लेखितमा भयो होला, मौखिकमा भयो होला, भयो नै भन्नुपर्छ, तर कार्यान्वयन चाहिँ भएन. त्यो कार्यान्वयन नभएपछि त्यो अन्त्य कहिले जिन्दगी पनि हुनेवाला छैन र होला जस्तो पनि मलाई लाग्दैन.
समाजमा दलित भएकै कारण दलित समुदायका मानिसहरू अवहेलना हुनु परेको छ. दलितहरूका लागि बनाइएका कानुनहरू प्रभावकारी कार्यान्वयनमा आउन नसक्नुको कारण के हो?
अब प्रभावकारी आउन नसकेको कारण त त्यही हो। अब दलितहरू बिचमा मैले भनिहालेँ नि, अब दलितहरू जस्तै एउटा समग्रमा टिम बनाएर कुनै संस्था खोलाउँ अथवा कुनै केही काम गरौँ अथवा कुनै कृषि गरौँ भनेर हिँड्यो भने पनि एकजना त्यहाँ नायकी हुन्छ, एउटा लिडर हुन्छ, त्यो लिडरसिपले गर्दाखेरि पनि सबैलाई भतभिङ्ग पारेको जस्तो देख्छु मैले। त्यसकारण प्रभावकारी नभएको होला भन्ने मलाई लाग्छ।
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न नसक्नुको कारण के हो?
नेतृत्व तहमा पहुँच्न नसक्ने कारण अब तपाईँको भन्नुपर्दाखेरि यही जहाँसम्म मलाई लाग्छ पार्टीगत रूपले गर्दा नपुगेको जस्तो लाग्छ। किन भन्दा साथीहरू अब समग्रमा सबै एउटै लाइन त हुँदैन, आस्था सबैको आआफ्ना हुन्छन्, तर त्यस कारणले अब होइन कि जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ मलाई।
दलित समुदायको क्षमता अभिवृद्धि गर्न के गर्नुपर्छ?
दलित समुदायको क्षमता अभिवृद्धि गर्नको लागि हामी दलित सचेत हुनुपर्छ, चेतनशील हुनुपर्छ, अनि सरसफाइमा ध्यान दिनु पर्यो, अनि बोली वचनमा सुधार्न पर्यो, आफूभन्दा ठुला वरिष्ठ मान्छेहरूसँग कुन तरिकाले सन्दर्भहरू लिएर कुरा गर्ने भन्ने कुराहरूमा ध्यान दिनु पर्यो। यसमा यथावत धेरै कुराहरू छन्, ती कुराहरू हामीले सम्हाल्न सकियो अँगाल्न सकियो भने हुन्छ, नभए त्यो होला जस्तो मलाई लाग्दैन। हामी खै म जन्मेको दिनदेखि दलित भएर आएको, अहिलेसम्म त्यही दलितका कहानी उही नै देख्छु मैले, खै त्यति सुधार भएको देख्दिनँ।
सञ्जालहरूले गरेका कार्यक्रम प्रभावकारी रूपमा अगाडि लैजान के गर्नुपर्छ?
सञ्जालहरूले लिएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि लैजानको निम्ति जस्तै हाम्रो गोलकोटमै पनि 5-7 संस्था छन् दलितहरूका, ती 5-7 सञ्जाल एकीकरण हुनु पर्यो। एकीकरण भइसकेपछि 5-7 सञ्जालभित्र रहेका क्षमतावान युवाहरूलाई एक बनाएर एकजुट बनाएर लान सकियो र ती क्षमतावान युवाहरूले राम्रा खालका कार्यक्रम गरेर देखाएर मन जिते सम्पूर्ण हाम्रो दलितहरूको भने त्यो बनाउन कुनै समय लाग्ला जस्तो मलाई लाग्छ।
ती विभिन्न सञ्जालहरू एकीकरण हुने सम्भावना छन् या छैनन् यो अवस्थामा?
खै अहिलेसम्म त्यस्तो मैले देख्दिनँ। मैले थुप्रै सङ्घ संस्थाहरूका साथीहरूलाई पनि मैले चाहिँ प्रस्तावहरू राखेँ, अब हामी यसरी छताछुल्लो भएर बसेर हुँदैन, वास्तवमा कुरा गर्ने हो भने हामी दलित सब एउटै हो, हामीमा केही त्यस्तो चाहिँ अलग अलग जस्तो मैले देख्दिनँ। अब यहीँ गोलकोटकै सन्दर्भमा कुरा गर्दाखेरि तपाईँको 11 वार्डका दलितहरूलाई गर्ने कार्यक्रम जतिवटा संस्था होस्, चाहे 6 होस् चाहे 5 होस्, 11 वार्डभित्र गर्ने कार्यक्रम हो। त्यस कारणले हाम्रा नाममा आएका बजेटहरू विनियोजन गरेर हाम्रा चाहिँ 11 वार्डमा कार्यक्रम लानका निम्ति हामी एउटै भएर एक ढिका भएर जाँदाखेरि कार्यक्रम प्रभावकारी हुन्थ्यो र हाम्रा दलित समुदायहरूले पनि हामीलाई हेर्ने दृष्टिकोण छुट्टै खालको हुन्थ्यो भन्ने त मैले साथीहरूसँग परामर्श गरिरहेको छु, तर अहिलेसम्म हुन सकेको छैन।
तपाईँको तहबाट के कस्ता प्रयास भएका छन्?
मेरो तर्फबाट प्रयास थुप्रै छन् र गरियो पनि, र अब हुन त होला तर सबैको मन एक नभएसम्म यो हुन होला जस्तो मलाई लाग्दैन।
भोलिका दिनमा दलितहरूको लागि कस्ता कार्यक्रम ल्याउने योजना बनाउनु भएको छ?
भोलिका दिनमा दलितहरूको ल्याउने कार्यक्रम त मैले तपाईँलाई स्पष्ट भन्नुपर्दाखेरि जति पनि हामी दलित छौँ, दलित एक हुने र समग्र सबै दलितका परेका समस्यालाई समाधान गर्ने र त्यहाँभित्र रहेका हाम्रा दलितहरूमा पनि धेरै भाइहरू मैले देखेँ, राम्रो पढे लेखेका विवेकशील भाइहरूलाई पनि देखेँ मैले, एकदमै सहनशील भाइहरूलाई पनि देखेँ, उनीहरूलाई लिएर जुटाएर एकअर्काको मन जितेर अनि सबै समग्र सामूहिक एउटा सङ्गठन बनाउन सकियो भने सायद हामीले राम्रा कार्यक्रमहरू ल्याउन सकिन्छ र गर्न पनि सकिन्छ जस्तो मलाई लाग्छ।
चेतना विकास, क्षमता विकास र आर्थिक जीवन स्तर वृद्धि गर्ने योजना के छ?
चेतना विकास र क्षमता योजना र यिनीहरू विकास गर्नको लागि तपाईँको त्यही हो, अलिकति शिक्षित मान्छेहरू, शिक्षित वर्गका मान्छेहरूलाई हामीले अगाडि अँगाल्ने र शिक्षित वर्गका मान्छेहरूले हामी अलिकति चाहिँ अशिक्षित मान्छेहरूलाई चाहिँ अगाडि लिएर केही पाठहरू उहाँहरूसँग सिकेर जान सकियो र हामीले पनि केही सिकेका कुराहरूलाई चाहिँ अगाडि ल्याउन सकियो भने पक्कै पनि राम्रो गरिन्छ जस्तो मलाई लाग्छ।
अन्त्यमा कार्यक्रम परिवर्तनका आवाज सुनेर बसिरहनु भएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
बसिरहेका श्रोताहरूलाई मेरो सुझाव के छ भने हो, हामीलाई चेतनाको एकदम कमी छ, नेपाल सरकारले पनि सबै कुराहरू कानुनमा लेखिएको छ भन्नेमा हामीलाई हाम्रो सुनाइमा छ, तर हामीले प्रष्ट रूपमा देखेका छैनौँ, प्रष्ट रूपमा बुझेका छैनौँ। बन्दुक हामीसँग छ नभएको होइन, बारुद पनि हामीसँग छ नभएको होइन, बन्दुकमा बारु हामीले 100% हामी भर्न सकिन्छ, तर त्यो बन्दुक पड्काउने कहाँनिरबाट, त्यसको कहाँ छ, कतिसम्ममा अचट्ने भन्ने कुरा हामी अलि विज्ञ छैनौँ। त्यस कारणले गर्दाखेरि हामीलाई चाहिँ अझै अझै पनि हामी चाहिँ सक्षम छौँ भन्न सकिन्न, र त्यो गर्नको लागि नेपाल सरकारले सकेसम्म जस्तै अहिल्यै रुकुम घटनाकै विषयमा पनि कति भए एकदम लुकाइएको अवस्था देखिएको छ, साँच्चै दलित छुवाछुत मुक्त गरेकै हो नेपाल सरकारले भने, कुनै पनि हालतले त्यही रुकुमको घटनालाई लिएर रुकुमको घटनाका विषयमा दोषीहरूलाई कडा भन्दा कडा कारवाही गरिदिएर भोलिका दिनहरूमा अर्को दलित जस्तै हाम्रै गोलकोटमा फेरि अर्को 6 दलित चाहिँ दलित अथवा गैर दलित न नमरोस् भन्ने खालको चाहिँ एउटा चाहिँ प्रभावकारी खालको चाहिँ एउटा चाहिँ कडा कारवाही गरिदियोस् र त्यो कारवाही गरिदिए पछाडि बल्ल छुवाछुत मुक्त भएछ, दलितहरूलाई यस्तो खालको कार्यक्रम दिएको रहेछ नेपाल सरकारले, दलितको पनि हक अधिकार रहेछ, दलितले नै हक अधिकार पाएछ भन्ने कुराहरूमा हामी ढुक्क हुन्छौँ, नभए हामी ढुक्काउनेवाला छैनौ। हामीलाई प्रयोग गरिएको छ, युज गरिएको छ, तर हामीलाई गर्नुपर्ने सम्बोधन कार्यान्वयनमा लिएको चाहिँ मैले देख्दिनँ। हेर्नुहोस्
हवस् त, परिवर्तन सम्वादका लागि समय दिनुभयो, समय र सम्वादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हवस् त हजुरहरू, सामुदायिक रेडियो गोलकोटका सम्पूर्ण टिमलाई आज मलाई बोलाएर केही शब्द बोल्नको लागि अवसर दिनुभएकोमा हजुर सम्पूर्ण टिमलाई मेरो तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद।
हवस् त, यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकुट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकुट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? कृपया सुझाव, सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-442-0043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगाले प्रति विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञापन आज्ञा चाहन्छु। ज्ञान, सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।